بسم اللہ الرحمن الرحیم، درود و سلام و محمد و آل محمد پر ناظرین، السلام علیکم۔ میں علی عباس رضوی، پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے ہندوستان اور پاکستان تعلقات، اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، پچھلے کچھ دنوں سے ہندوستان اور پاکستان کے درمیان تعلقات کو معمول پر لانے کی کوششیں عوامی سطح پر بھی، صحافیوں کی سطح پر بھی، اور سیاسی سطح پر اور حکومتی سطح پر بھی قدر تیز ہو گئی ہیں۔ ظاہر ہے کہ جب اس طرح کی کوششیں ہوتی ہیں اور ان میں کسی حد تک سرعت اور تیز رفتاری پیدا ہوتی ہے تو دونوں ملکوں کے عوام میں ایک طرح کا جوش اور جذبہ اور امید کی کرن بہرحال جاگتی ہے، لیکن کچھ نہ کچھ مسائل اور کچھ نہ کچھ واقعات ایسے رونما ہو جاتے ہیں کہ یہ جاگتی ہوئی امیدیں پھر دم توڑ جاتی ہیں۔ بہرحال ابھی عوامی سطح پر امن کی آشا کے تحت ایک سیمینار ہوا جس میں دونوں طرف کے سماجی اور ثقافتی اور صحافتی برادری کے افراد اور شخصیات نے اس بات پر زور دیا کہ دونوں ملکوں کے درمیان جو تعلقات ہیں، جو کشیدگی ہیں، ان کو کم کیا جائے، تعلقات ہیں ان کو معمول پر لایا جائے، اور ایک ہی خطے کے لوگوں کو امن و سکون اور خوشحال زندگی گزارنے کا موقع فراہم کیا جائے۔ پاکستان تحریک انصاف کے سربراہ عمران خان نے بھی ہندوستان کا دورہ کیا اور انہوں نے بھی دونوں ملکوں کے درمیان تعلقات کو بحال کرنے، خوشگوار بنانے کے لیے کچھ تجاویز پیش کیں۔ اسلام آباد میں ہندوستان کے ہائی کمشنر کی وزیراعظم پاکستان نواز شریف سے ملاقات ہوئی۔ ظاہر ہے کہ ان تمام ملاقاتوں، تمام تر کوششوں، سیمینار اور جو آپسی گفتگو اور بات چیت اور ملاقاتیں ہوئیں، ان میں اسی بات پر زور دیا گیا کہ دونوں ملکوں کے تعلقات جیسے بھی ہوں، جس صورت میں بھی ہوں، معمول پر آئیں، خوشگوار ہوں، اور جو کشیدگی ہے انہیں ختم کیا جائے۔ تو کیسے ہو سکتی ہے، کیوں کر ہو سکتی ہے، کیا کرنے کی ضرورت ہو سکتی ہے، یہ سب کچھ سوالات ہیں جن کا جواب ہم تلاش کرنے کی کوشش کریں گے آج کے اس پروگرام میں۔ مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں حاضر ہوتے ہیں۔
جنوبی ایشیا کے دو ایٹم بم رکھنے والے ملکوں ہندوستان اور پاکستان کے درمیان ایک بار پھر کشیدگی کا ماحول ہے اور بیان بازی کا سلسلہ شروع ہو گیا ہے۔ ہندوستان کے وزیراعظم منموہن سنگھ کے اس بیان کے بعد کہ ہندوستان کے ساتھ چوتھی جنگ کی صورت میں پاکستان کبھی نہیں جیت سکتا، اسلام آباد اور نئی دہلی کے درمیان ماحول میں کشیدگی پیدا ہو گئی ہے۔ منموہن سنگھ نے یہ بیان اپنے پاکستانی ہم منصب میاں نواز شریف کے اس بیان پر ردعمل ظاہر کرتے ہوئے دیا تھا جس میں انہوں نے کشمیر کے مسئلے پر دونوں ملکوں کے درمیان جنگ کی بات کہی تھی۔ ذرائع ابلاغ کے مطابق پاکستان کے وزیر اعظم میاں نواز شریف نے گزشتہ دنوں کشمیر کونسل کے اجلاس سے خطاب کرتے ہوئے کہا تھا کہ مسئلہ کشمیر کسی بھی وقت دو ایٹمی طاقتوں کے درمیان چوتھی جنگ کا باعث بن سکتا ہے۔ اس بیان کے دو روز کے بعد پاکستانی وزیر اعظم کے دفتر نے ان کے بیان کی تردید کر دی تھی اور پاکستان انفارمیشن ڈپارٹمنٹ آزاد کشمیر کے کچھ ذمہ دار افسران کو معطل بھی کر دیا گیا تھا، تاہم پاکستانی وزیر اعظم کے بیان نے اپنا کام کر دیا تھا۔ دوسری جانب ہندوستان نے کشمیر کی کنٹرول لائن پر 198 کلومیٹر طویل دیوار تعمیر کرنے کا بھی منصوبہ بنایا ہے جس پر پاکستان نے شدید تحفظات کا اظہار کیا ہے۔ کہا جا رہا ہے کہ یہ دیوار 10 میٹر اونچی اور دیوار برلن اور اسرائیل کی حائل دیوار سے کہیں زیادہ طویل اور موٹی ہوگی۔ ہندوستان کا کہنا ہے کہ وہ سرحد پار سے دراندازی کی روک تھام اور اپنے فوجیوں کو فائرنگ سے بچانے کی غرض سے ایسا کرنا چاہتا ہے۔ سیاسی ماہرین کے مطابق کنٹرول لائن پر حائل دیوار کی تعمیر سے ہندوستان اور پاکستان کے درمیان کشیدگی میں مزید اضافہ ہوگا، کیونکہ ہندوستان کے اس اقدام کے پاکستان میں یہ مانی لیا جائیں گے کہ وہ کشمیر کو بدستور اپنا اٹوٹ حصہ تصور کرتا ہے، جبکہ پاکستان کشمیر کو متنازع مسئلہ سمجھتا ہے جسے دونوں ملکوں کو افہام و تفہیم کے ساتھ حل کرنا چاہیے۔ پاکستان کے مشیر خارجہ سرتاج عزیز نے گزشتہ دنوں دنیا کی سب سے بلند جنگی محاذ سیاچن سے ہندوستانی فوج کے انخلا کا بھی مطالبہ کیا تھا جسے ہندوستان نے مسترد کر دیا ہے۔ ہندوستان نے سیاچن کے محاذ پر بڑی تعداد میں اپنے فوجی تعینات کر رکھے ہیں جس کی وجہ سے اسے بھاری اخراجات بھی برداشت کرنا پڑ رہے ہیں۔ جنوبی ایشیا کے ماہرین کے مطابق یہ بیانات اور اقدامات کسی بھی طرح سے علاقائی امن و سلامتی کے حوالے سے حوصلہ افزا نہیں ہیں۔ غور طلب بات یہ ہے کہ برطانوی سامراج سے آزادی حاصل کرنے کے بعد سے ہندوستان اور پاکستان تین بار مکمل جنگ بھی کر چکے ہیں، جن میں سے دو جنگیں کشمیر کی وجہ سے ہوئیں۔ البتہ یہ جنگیں تب ہوئی تھیں جب دونوں ممالک جوہری ہتھیاروں کے مالک نہیں تھے۔ یہ بات بعید از قیاس نہیں ہے کہ اگر ہندوستان اور پاکستان کے درمیان چوتھی جنگ ہوتی ہے تو دونوں ممالک اپنی برتری قائم رکھنے کے لیے غیر روایتی ہتھیاروں کا سہارا نہ لیں، اور ایسا ہوا تو صرف دونوں ملکوں کو نہیں بلکہ پوری دنیا کے لیے تباہ کن ہوگا۔ ایک مطالعاتی رپورٹ میں بتایا گیا ہے کہ پاکستان اور ہندوستان کے درمیان ایٹمی جنگ کے نتیجے میں عالمی قحط سالی پیدا ہوگی جس سے 2 ارب افراد موت کے منہ میں چلے جائیں گے اور انسانی تہذیب کا خاتمہ بھی ہو سکتا ہے۔ ایسے حوصلہ شکن اور تباہ کن بیانات کے ساتھ ساتھ بعد حوصلہ افزا بیانات بھی سامنے آئے ہیں اور پاکستان کے معروف سیاستداں اور سابق کرکٹ اسٹار عمران خان نے اپنے حالیہ دورے ہندوستان کے دوران باہمی کشیدگی کے خاتمے کو ضروری قرار دیا ہے۔ عمران خان کا کہنا تھا کہ ہندوستان اور پاکستان کو کشمیر سمیت تمام متنازع معاملات کو باہمی مذاکرات کے ذریعے حل کرنے کی کوشش کرنا چاہیے۔ انہوں نے دونوں ملکوں کے درمیان بیک ڈور ڈپلومیسی کو بھی ضروری قرار دیتے ہوئے کہا کہ مذاکراتی عمل کو ناکامی سے بچانے کے لیے اسلام آباد اور نئی دہلی کے درمیان خفیہ سفارتکاری کا عمل جاری رہنا چاہیے۔ عمران خان نے پاکستان اور ہندوستان کے درمیان رابطے بڑھانے اور کشیدگی میں کمی کے لیے سرحدی علاقے میں مشترکہ جوہری بجلی گھر کے قیام کی بھی تجویز پیش کی ہے جس سے پاکستان اور ہندوستان دونوں کی توانائی کی ضرورتوں کو پورا کیا جا سکے۔ اب دیکھنا یہ ہے کہ پاکستان اور ہندوستان کی اعلیٰ قیادت دانشمندی سے کام لیتے ہوئے موجودہ صورتحال کو تبدیل کرنے کی غرض سے کیا اقدامات کرتی ہے۔ سوال یہ ہے کہ کیا دونوں ممالک کشمیر سمیت تمام متنازع مسائل کو بالائے طاق رکھ کر باہمی تعاون پر آمادہ ہوں گے؟
جی ناظرین، آپ نے ابھی ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی، اور جس طرح سے آپ نے ابتدائی رپورٹ میں سنا، یعنی رپورٹ کی ابتدا میں، کہ پچھلے دنوں ہندوستان اور پاکستان کے وزراء اعظم کے درمیان جملات، کلمات اور لفظوں کا کچھ تبادلہ ہوا، لیکن اس کے بعد ہی بہرحال اس کشیدگی کو کم کرنے کے لیے دونوں طرف سے کچھ نہ کچھ اقدامات کیے گئے، اور وزیر اعظم پاکستان کے دفتر سے ان کے اس بیان کی تردید بھی کی گئی کہ انہوں نے ایسا کوئی بیان نہیں دیا ہے کہ کشمیر دونوں ملکوں کے درمیان چوتھی جنگ کا باعث بھی بن سکتا ہے۔ اور جیسا کہ میں نے عرض کیا کہ پاکستان تحریک انصاف کے سربراہ عمران خان نے بھی نئی دہلی کا دورہ کیا، اور وہاں انہوں نے 2-3 تجاویز پیش کیں، اور امن کی آشا کے تحت دونوں ملکوں کے ثقافتی اور صحافی حلقوں کی معروف شخصیات نے شرکت کی سیمینار میں، اور اس میں بھی سیاچن کے مسئلے اور اس تنازع کو حل کرنے کے لیے 7 نکاتی تجاویز بھی پیش کی گئیں۔ اس درمیان عمران خان نے پاکستان اور ہندوستان کے درمیان تعلقات کو بہتر بنانے کے لیے اور مسئلے کشمیر کو حل کرنے کے لیے بیک ڈور ڈپلومیسی کو سب سے اہم طریقہ قرار دیا، اور کہا کہ یہی وہ طریقہ ہے جس کے ذریعے مسئلے کشمیر کے حل کی جانب آگے بڑھا جا سکتا ہے۔ اور انہوں نے ایک اور نئی دہلی میں اپنے بیان میں ایک اہم تجویز پیش کی جس پر بعض حلقوں نے خیر مقدم کیا، جس کا اور بعض حلقوں کی طرف سے جس کی مخالفت بھی کی گئی۔ انہوں نے کہا کہ ہندوستان اور پاکستان کی مشترکہ سرحد کے قریب ایک مشترکہ ایٹمی پلانٹ لگانا چاہیے جو کہ سول ایٹمی پلانٹ ہو، جسے دونوں ملکوں کی توانائی کی ضروریات بھی پوری ہو سکیں۔ بہرحال اپنی نوعیت کے اعتبار سے ایک اچھوتا منصوبہ پیش کیا ہے عمران خان نے، اور منفرد تجویز پیش کی ہے، لیکن اس طرح کی تجویز کتنی قابل عمل ہوگی اور اس پر کس طرح سے اور کس حد تک عمل درآمد کیا جا سکے گا، یہ تو ظاہر ہے کہ دونوں ملکوں کے ماہرین اور قیادتیں بھی اس سلسلے میں بیان دے سکتی ہیں۔ لیکن چلتے ہیں اس وقت دہلی اسٹوڈیو، جہاں پر موجود ہیں ہندوستان کے سینئر سفارتکار اور ہندوستان کے سابق خارجہ سیکرٹری پروفیسر مشکن دوبے صاحب۔ آداب عرض ہے جناب۔ جی دوبے صاحب، ابھی آپ نے یقیناً سنا ہوگا کہ پاکستان تحریک انصاف کے رہنما عمران خان، جو سابق کرکٹر بھی رہ چکے ہیں جن کو سبھی جانتے ہیں، انہوں نے نئی دہلی میں ایک بیان دیا جس میں انہوں نے کہا کہ دونوں ملکوں کو آپس میں قریب لانے کے لیے مختلف طریقے ہیں، اس میں سے ایک تجویز انہوں نے پیش کی کہ دونوں ملکوں کی مشترکہ سرحد کے قریب سول ایٹمی پلانٹ قائم کیا جائے۔ کیا سمجھتے ہیں کہ یہ بیان صرف بیان ہے یا اس پر دونوں ممالک کی طرف سے عمل بھی کیا جا سکتا ہے اور آسانی کے ساتھ اس پر کام بھی ہو سکتا ہے؟
دیکھیے، عمران خان صاحب ہمارے ملک میں بہت ہی پاپولر ہیں، اور ان کا ہندوستان میں آنا اور دونوں ملکوں کے بیچ کے سمبندھوں کو سدھار، ان میں اصلاح لانے کی تجویز دینا، یہ بڑے خوشی کی بات ہے اور انہوں نے بہت ایسی چیزیں کہی ہیں جو کہ صحیح راستہ دکھلاتا ہے اور جس کا کہ عمل کرنا چاہیے. جیسے کہ دونوں ملکوں کے بیچ میں جو لوگ ہیں ان کا آنا جانا بڑھے اور ان کو آنے جانے میں ویزا وغیرہ کی جو پابندیاں ہیں ان کو بالکل ہٹا دیا جائے اور ایک ایسا سمے آئے جب کہ آنا جانا بالکل فری ہو جائے. لیکن میں سوچتا ہوں کہ دونوں دیشوں کے بیچ میں اتنی طرح کی چیزیں ہو سکتی ہیں ان کے روابط کو سدھارنے کے لیے کہ ایک کیا میں بتاؤں ایک انیوژول سجھاؤ کہ ان کے سرحد کے اوپر ایک سویلین نیوکلیئر پلانٹ بنایا جائے. تو مجھے یہ تجویز جو ہے سو اس میں کوئی زیادہ تک نہیں لگتا ہے کیونکہ ہم لوگ ایک دوسرے سے بجلی کا خرید سکتے ہیں بیچ سکتے ہیں ایک دوسرے کے ہاں جو دوسرے جو انرجی کے جو اپائے ہیں ان کے کارخانے لگا سکتے ہیں. ہم لوگ اپنے جو تجارتی سمبندھ ہیں اس کو سدھار سکتے ہیں. تو کتنے بڑے ملک کے بیچ میں اتنے طرح کے سمبندھ ہو سکتے ہیں اور ان سمبندھوں کے لیے اتنی طرح کی پروجیکٹس ہو سکتے ہیں کہ ان میں سے کچھ کا کرنا ہی سدھار لا سکتا ہے. اور اسی لیے کوئی ایک ایسی چیز کہ ہم اچانک سیما کے اوپر سویلین نیوکلیئر پلانٹ بنا دیں یہ مجھے ضرورت ہے یہ بالکل ضروری نہیں ہے اور میری سمجھ سے یہ ایسی چیز ہے جو کہ دونوں سرکاریں شاید بھی اس کو سوچیں گی اور کیونکہ ان کے پاس سوچنے کے لیے ان کے پاس وچار کرنے کے لیے ومرش کرنے کے لیے اور اس کے بنیاد پر عمل میں لانے کے لیے سینکڑوں دوسری پروجیکٹس ہیں دوسری یوجنائیں ہیں. لیکن جیسا کہ میں نے کہا کہ انہوں نے اور بھی بہت کچھ ایسی تجویز پیش کیے ہیں جو کہ بڑے اچھے ہیں اور ان کا عمل بے شک ہونا چاہیے.
جی بہت شکریہ مجکن دبے صاحب. میں پھر حاضر ہوں گا. چلتے ہیں اسلام آباد اسٹوڈیو جہاں پر موجود ہیں پاکستان کے سینئر صحافی اور خود پاکستان تحریک انصاف کے سینئر عہدیدار جناب غلام اکبر صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
غلام اکبر صاحب ابھی ہندوستان دہلی اسٹوڈیو میں موجود تھے. ہندوستان کے سابق خارجہ سیکرٹری اور سینئر سفارتکار مشکن دوبے صاحب, یقیناً ان کی کچھ گفتگو آپ نے سنی ہوگی. بات ہم نے ہندوستان پاکستان تعلقات کے تناظر میں شروع کی ہے اور عمران خان صاحب نے جو ابھی دورہ کیا ہندوستان میں وہ جو چند تجاویز پیش کیے اور وہاں سے ہم نے آغاز کیا. چونکہ آپ بہرحال عمران خان صاحب کے ساتھ ہیں, ان کے ساتھیوں میں سے ان کی پارٹی میں ہیں جو کہ ظاہر آپ کی بھی پارٹی ہے, تو انہوں نے جو تجویز دی ہے مشترکہ سرحد پر مشترکہ سول ایٹمی پلانٹ لگانے کی, ظاہر ہے کہ اس کے بہت سے حلقوں نے حمایت کی اور بہت سے حلقوں نے اس پر شکوک و شبہات ظاہر کیے ہیں. اور مشکن دوبے صاحب نے بھی کہا کہ ان کی جو تجاویز رہی ہیں ہندوستان میں بہت اچھی رہی ہیں اور دونوں ملکوں کے تعلقات کو قریب لانے کے لیے بہت سارے پروجیکٹ اور بہت سارے میدان ایسے ہیں جن پر کام کیا جا سکتا ہے. لیکن یہ والی جو تجویز ہے مشترکہ ایٹمی پلانٹ سول ایٹمی پلانٹ والی, یہ ذرا شاید مشکل ہو کہ اس پر کام کیا جا سکے اور یہ روب عمل آ سکے, یہ شاید مشکل تجویز ہو سکتی ہے. آپ کیا کہیں گے؟
بسم اللہ الرحمن الرحیم. دیکھیں انسان کی جو تاریخ ہے ہماری تہذیبوں کی یا ملکوں کی یا دنیا کی تاریخ جو ہے وہ خواہشات پہ مبنی نہیں ہوتی, وہ حقائق جو ہیں نا وہ خواہشات پہ ہمیشہ حاوی رہتے ہیں. اور یہ بڑی تجویز تو بہت ہی اچھی ہے, یعنی یہ کانفیڈنس بلڈنگ میئر آپ کہہ سکتے ہیں, اعتماد سازی کی ایک کوشش ہے کہ ہمارے لیڈر جو ہے نا وہ امن کے لیے کتنی شدت کے ساتھ محسوس کرتے ہیں. بھارت میں بھی ایسے بے شمار لیڈرز ملیں گے, تو میں اس کو کوئی بہت زیادہ سنجیدہ نقطہ نظر سے دیکھوں. جب تک بھارت اور پاکستان کے درمیان اس خطے میں اگر کبھی امن حقیقی معنوں میں اس کو موقع ملا تو وہ تب ملے گا جب ہم وجہ نزاع جو ہے دونوں ممالک کے درمیان جو ہے نا اس کو ایڈریس نہیں کریں گے. اب میں اس کی ایک چھوٹی سی بات بتاؤں کہ دیکھیں دنیا میں اور بھی ممالک ہیں جن کے درمیان تنازعات چل رہے ہیں, یہاں تک کہ آپ جاپان اور چین کو لے لیں, اور جاپان اور چین میں ایک کچھ جزائر ہیں جو بالکل جن کی کوئی وقت نہ وہ اسٹریٹجیکلی امپورٹنٹ ہیں نہ مٹیریلسٹیکلی امپورٹنٹ ہے، لیکن وہ دونوں ملکوں کی اناؤں کا ایک تصادم بن گیا ہے کہ ان پہ دونوں کی طرف سے، اور اس خطے کا امن جو ہے، حالانکہ امن کو کوئی خطرہ نہیں ہوگا، اس وجہ سے جنگ کبھی نہیں ہوگی، لیکن وہ تناؤ رہے گا، تو وہ ایک چھوٹی سی بات ہے. اور پاکستان اور بھارت کی جو تاریخ ہے، ہم چار پانچ جنگیں لڑ چکے ہیں، اور ہمارے درمیان یہ کہنا، یہ جو ایٹمی طاقتیں ہم بنے ہیں، پاکستان بھی اور انڈیا بھی، اس سے ایک فائدہ ضرور ہوگا کہ اب ان کے درمیان کبھی جنگ نہیں ہوگی. اور یہ بات بہت پہلے جب جس نے ایٹم بم بنایا تھا اور جن لوگوں نے، انہوں نے یہ بات کہہ دی کہ یہ میوچول اشور ڈسٹرکشن MAD کا جو اصول وضع ہو گیا ہے کہ اگر ایک ملک کے پاس ایٹمی ہتھیار ہوگا تو دوسرا ملک اس کو غیر روایتی ہتھیاروں سے بھی اس پر جنگ اس انداز میں مسلط نہیں کرے گا کہ اس کے بیسک وجود کے لیے ایگزسٹنس تھریٹ بن جائے. تو پاکستان اور انڈیا جو ہے نا، وہ جنگ کبھی نہیں کریں گے. یہ ایک بالکل آپ ہر آدمی کو ایک اطمینان ہونا چاہیے، کیونکہ اس کے لیے ضروری ہوگا کہ ایک پاگل آدمی جو ہے نا وہ دلی میں حکمران ہو جائے اور ایک پاگل آدمی اسلام آباد میں ہو جائے، اور وہ پھر پاگل پن کی جنگ ہوگی آپس میں، وہ دو حکمرانوں کی، دو اسٹیٹس کی جنگ نہیں ہوگی. تو یہ تو بات ہی ہمیں بھول جانی چاہیے. اب یہ ہے کہ ہمارے درمیان امن کیسے قائم ہو سکتا ہے، تو اس کا ایک طریقہ ہے کہ ہم بجائے حقیقی مسائل کو ایڈریس کرنے کے بجائے، ہم اگر صرف مصنوعی، آپ یوں سمجھیے کہ وہ جو لائف سسٹینرس ہوتے ہیں نا، جب آدمی آکسیجن پرووائڈ کیے تھے کہ وہ زندہ رہے، ہم آپ امن کے تصور کو زندہ رکھنے کے لیے کبھی، ہم خان صاحب جو ہے نا، میں جانتا ہوں وہ یہ اصولی طور پر ہر پاکستان کیا، انڈیا کیا، ہر سین آدمی چاہتا ہے کہ ان دونوں ممالک کے درمیان جو ہے نا وہ تعلقات جو ہے نا وہ پر امن ہوں، تاکہ وہ اپنے وسائل ایک ایسی جنگ کی تیاری کے لیے پر خرچ نہ کریں جو کبھی نہیں ہوگی. میں پھر بات بار یہ بات دہرا رہا ہوں کہ بھارت اور پاکستان کے المیہ یہ ہے کہ وہ ایسی جنگ کی تیاری میں مصروف ہیں جو کبھی ہونی ہی نہیں ہے. انشاءاللہ کبھی نہیں. اب اس کا دور گزر چکا ہے، جنگیں اب ماضی کا حصہ بن چکے ہیں. اب تو دیکھیں، امریکہ کوریا پہ حملہ نہیں کر سکتا، نارتھ کوریا پہ، جس دور میں ہم داخل ہو گئے ہیں، کہ تہذیب جو ہے انسان کی اب بہت آگے. اب یہ کہ خدا کسی ملک کو تباہ کرنا چاہے تو وہ اس کے لیے کوئی مشکل کام نہیں، لیکن اب انسان خود اپنی تباہی کے لیے کوئی قدم نہیں اٹھائے گا، اور نہ بھارت میں، اور نہ ہم یہ جسے آپ کہہ سکتے ہیں کہ لفاظی ہے، یہ ہم بہت عمدہ عمدہ باتیں حب الوطنی کے تحت کر جاتے ہیں، لیکن حقیقت اس سے نہیں بدلتی. حقیقت آپ دیکھیں، ہمارا انڈیا اور پاکستان جس پرنسپل پہ قائم ہوئے تھے، اس میں پاکستان کے ساتھ کیا دھوکہ ہوا، پہلے حیدرآباد دکن، پھر جوناگڑھ، اور اس کے بعد آپ ایک سلسلہ ہے، سر کریک لے لیجئے، سیاچین لے لیجئے، اور کشمیر سب سے بڑا مسئلہ یہ تھا. کشمیر میں جو بیسک پرنسپل، کوئی جواز ہی نہیں تھا انڈیا کا کہ اس کو جو ایک بین الاقوامی، ابھی تک وہ ڈسپیوٹڈ، دنیا ساری اس کو ایک متنازع خطہ مانتی ہے، اور بھارت اس بات پہ مصر ہے کہ جو اگر کوئی بھی مذاکرات یا مصالحت ہوگی تو وہ بائی لیٹرل بنیادوں پہ ہوں گی. بائی لیٹرل بنیادوں پہ مصالحت ایک کمزور ملک اور ایک طاقتور ملک کے درمیان کبھی ہو نہیں سکتی. یہ پہلا انوکھا واقعہ ہوگا اگر تاریخ میں ایسا ہو گیا. اور اس سلسلے میں میں ایک مثال دہراؤں گا. پطرس بخاری ہمارے بہت بڑے مفکر تھے. شروع شروع میں پاکستان جب بنا تھا تو وہ یونائٹڈ نیشنز میں پاکستان کے مندوب تھے. تو ایک پریس کانفرنس میں ان سے پوچھا گیا کہ آپ کا کیا خیال ہے کشمیر کا مسئلہ، اب چونکہ آ چکا ہے سلامتی کو، یہ حل ہو جائے گا؟ تو انہوں نے ہنس کر کہا تھا کہ اگر اقوام متحدہ ایک ایسی جگہ ہے جس میں اگر مسئلہ ایک چھوٹے ملک اور ایک بڑے ملک کے درمیان ہو تو چھوٹا ملک غائب، اچھا مسئلہ اگر دو بڑے ملکوں کے درمیان ہو تو اقوام متحدہ غائب، اور اگر مسئلہ دو چھوٹے ملکوں کے درمیان ہو تو مسئلہ غائب. اب یہی ہوا ہے ہمارے ساتھ कि 60-65 साल से हम ये मसला हल नहीं कर सके, क्योंकि वो मसला भारत अपने तौर पर तय कर चुका है, उसने फैसला किया हुआ है कि इसका कोई भी मुमकिन हल जो है, जो उसके स्टेटस को पोजीशन जो उसने उसको बना ली है, उससे हटेगा नहीं।
बहुत शुक्रिया, मैं फिर हाजिर होगा आपकी खिदमत में।
अच्छी अच्छी बातें करना, खान साहब मेरे ज़ाती दोस्त भी हैं और वो हर पाकिस्तानी की तरह वो भी चाहते हैं कि हमारे वसाइल जो हैं वो एक ऐसी जंग की तैयारी पर खर्च ना हो जो हमने लड़नी भी नहीं है और लड़ भी नहीं सकते।
जी जी जी,
तो उनकी ख्वाहिश बड़ी।
उलमा अकबर साहब, मैं फिर हाजिर होगा आपकी खिदमत में।
तजवीज़ जो उन्होंने की है कि एक पुरअमन एटमी मुआहदे का के तहत एक मुश्तरका प्रोजेक्ट तैयार किया जाए, लेकिन ये काबिल अमल तजवीज़ नहीं है। भारत जो है एक बात कभी नहीं भूलेगा, और वो उसका पूरी पॉलिसीज का इस वक्त गड़िया कि वो सुपर पावर बनना चाहता है, और सुपर पावर पाकिस्तान के साथ दोस्ती करके नहीं बन सकता।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। चलते हैं इस वक्त श्रीनगर, जहाँ पर टेलीफोन लाइन पर मौजूद हैं कश्मीरी रहनुमा नईम अहमद खान साहब। अस्सलाम वालेकुम जनाब।
जी अस्सलाम वालेकुम।
नईम साहब, अभी इमरान खान साहब ने दौरा किया नई दिल्ली का, और उन्होंने वहाँ पे कुछ, हेलो
जी जी
जी नईम अहमद साहब, मेरी आवाज़ सुन रहे हैं ना?
हाँ जी, हाँ जी, हाँ
जी। मैं ये पूछना चाहूँगा कि अभी इमरान खान साहब ने दौरा किया और उन्होंने कहा कि मसले कश्मीर का बेहतरीन हल बैक डोर डिप्लोमेसी है, एक कश्मीरी लीडर के हिस्से से आप उनकी इस तजवीज़ पर क्या कहेंगे?
देखिए, बुनियादी तौर पर एक बात समझने की है, ये जो मसले कश्मीर है ये हिंदुस्तान और पाकिस्तान के दरमियान कोई सरहदी तनाज़ा नहीं है। ये 47 से लेकर आज तक 65 बरसों में 3 जंगें इन मुल्कों के दरमियान हुई हैं और कश्मीर को लेकर हुई हैं, और हमारी कोशिश है कि चूंकि सबसे ज़्यादा ब्रंट जो इन जंगों का देखा है वो रियासत जम्मू कश्मीर के अवाम ने देखा है, इरिस्पेक्टिव ऑफ कास्ट, क्रीड एंड कलर। तो हम चाहते हैं कि बरसगीर में अमन की ज़रूरत है, लेकिन अमन तब तक कायम नहीं होगा जब तक मसले कश्मीर को हल नहीं किया जाता है। और जहाँ हिंदुस्तान और पाकिस्तान 47 से लेकर आज तक भी कई माहदों में एग्रीमेंट्स में आपस में एंटर किया है, इन लोगों ने आपस में माहदे भी किए हैं बट जंगे भी किए हैं। आज भी अभी हाल ही में आपने जो देखा पूरी लाइन ऑफ कंट्रोल जो है उस पर दोनों फौजें आमने सामने रहीं, एक दूसरे के फौजों को भी मारा, और रियासती जम्मू कश्मीर में भी आप देख रहे फौजी जमाव है। तो जब तक मसले कश्मीर को रियासती अवाम की मर्जी के मुताबिक हल नहीं किया जाता तब तक हिंदुस्तान और पाकिस्तान के दरमियान कोई माहिदा कायम नहीं रहेगा, और तब तक बरसगीर में भी अमन कायम नहीं होगा। इसलिए हम चाहते हैं कि अमन की ज़रूरत के लिए, अमन को पायदार बनाने के लिए हिंदुस्तान और पाकिस्तान को चाहिए इनकी लीडरशिप को कि वो मसले कश्मीर को एड्रेस करें। गर्च और मसाइल हैं, पानी का मसला है, सर क्रीक का मसला है, लेकिन सबसे पहले जो द बेसिक बोन ऑफ कंटेंशन जो है वो मसले कश्मीर है, और सबसे ज़्यादा जो नुकसान हुआ है वो रियासत जम्मू कश्मीर के अवाम को हुआ है। पिछले 25 साल दौर में आपने देखा 1,00,000 के करीब हमारे नौजवान शहीद किए गए, 10,000 के करीब लापता किए गए, हमारे सामने बेवाओं और यतीमों की फौज है। तो हम चाहते हैं कि आलमी दुनिया सामने आ जाए जो पैथेटिक कंडीशन है रियासत जम्मू कश्मीर में यहाँ के लोगों की, उसको एड्रेस किया जाए।
जी बहुत शुक्रिया, मैं फिर आ जाऊँगा आपकी खिदमत में। नईम साहब, चलते हैं एक बार फिर दिल्ली स्टूडियो। दुबी साहब, आपने इन दोनों की गुफ्तगू सुनी, और जब भी हिंदुस्तान और पाकिस्तान के ताल्लुकात को मामूल पर लाने की बात होती है तो यही कहा जाता है पाकिस्तान के तरफ से कि पहले ये मसला हल हो, और जब तक ये मसला हल नहीं होगा एतमाद बहाल नहीं हो सकता दोनों मुल्कों के दरमियान। तो क्या हिंदुस्तान में भी इस बात पर यकीन रखा जाता है कि अगर ये मसला हल नहीं होगा तो एतमाद दोनों मुल्कों के दरमियान बहाल नहीं होगा?
नहीं, देखिए हमारे ज़माने में पिछले आधे सेंचुरी में बहुत से ऐसे नमूने हैं, बहुत से ऐसे इंस्टेंसेस हैं जहां पर कि दो मुल्कों के बीच में मुखालफत रही है, मसले रहे हैं, और उन मसलों के बावजूद भी उन मुल्कों के बीच में दबाव बढ़ाए गए हैं, सुधारे गए हैं, और उन दोनों मुल्कों के अमाम के लिए एक बहुत अच्छी बात रही है, उस इलाके के लिए बहुत अच्छी बात रही है और दुनिया के लिए बहुत अच्छी बात रही है। इसमें सबसे पहला जो मैं आपको इंस्टेंस देना चाहूँगा वो यूरोप का है। यूरोप में जबकि कोल्ड वार था और जबकि पश्चिमी यूरोप और पूर्वी यूरोप में बहुत मुखालफत हो रहे थे, उस समय भी रूस के गैस पाइपलाइन, रूस के पेट्रोलियम पाइपलाइन से पूरा यूरोप का जो निचला हिस्सा था वो भरा हुआ था और उसमें इन लोगों के बीच में कोऑपरेशन हुआ था। आज हिंदुस्तान और चीन के बीच में आप देखिए कि हमारे बीच में मुखालफत हैं, बहुत बड़े बड़े मसले हैं जिसके चलते दोनों देश के आवाम के बीच में बहुत जोशो खरोश है, बहुत तल्खी है, लेकिन इसके बावजूद भी हमारा जो तजारत है वो आज से 15-20 साल पहले 2-3 बिलियन डॉलर था, अभी वो करीब 70-80 बिलियन डॉलर तक पहुंच चुका है। तो ये सोचना कि किसी एक मसले को के हल करने के बिना कभी भी दूसरे मसले को लिया नहीं जा सकता है, रवाबातों में तसलियात नहीं हो सकते हैं, दोनों आवामों देशों के आवामों को के रिलीफ के लिए चीज़ें नहीं की जा सकती हैं, लड़ाई के जो पॉसिबिलिटीज हैं उनको हटाने के लिए उपाय नहीं किए जा सकते हैं, तो ये गलत है। ये इतिहास इसका तारीख जो है उसका गवाह है और इसलिए ये इस तकरीर को मैं कभी भी कबूल नहीं करता हूँ। दूसरी बात यह है कि हमारे दोनों देशों के बीच में जो रिलेशन रहे हैं उसको एक तरफा ढंग से दुनिया के सामने पेश करना या खुद सोचना ये उनको हल करने का कोई उपाय नहीं है कि हैदराबाद में क्या हुआ और सरकीक में क्या हुआ और सियाचिन में क्या हुआ, तो इन हर मसलों का एक दूसरा बयान है जो कि मुख्तलिफ हो सकता है और लोगों को समझना चाहिए कि इन मुख्तलिफ बयानों को सुने और सोचें कि इसके बीच में रास्ता क्या निकल सकता है। तीसरी बात यह है
जी
कि मैं इस तजवीज से राजी हूँ कि बैक डोर डिप्लोमेसी एक बहुत अहम रोल कर सकती है। मैं खुद डिप्लोमेट रहा हूँ, मैंने बैक डोर डिप्लोमेसी की है, बहुत गंभीर तरह की डिप्लोमेसी की है और मैंने खुद देखा है कि इसके नतीजे कितने अच्छे हो सकते हैं। और अभी हिंदुस्तान पाकिस्तान के बीच में ये तजुर्बा है कि जो बैक डोर डिप्लोमेसी हुई उसमें कश्मीर के मसले पर एक तरह से एक इंटरिम बीच बचाव का एग्रीमेंट हो रहा था और उसके जो आउटलाइंस जो थे उसके जो सूरत हाल जो था वो करीब करीब बन चुका था। लेकिन मैं ये मानता हूँ कि बैकडोर डिप्लोमेसी ही केवल एक जरिया नहीं हो सकता है ऐसे पेचीदे मसले को सुलझाने के लिए, उसके साथ साथ दूसरे नीवों के ऊपर दूसरे तहत के ऊपर भी ताल्लुकात होने चाहिए, बातचीत होनी चाहिए और इसमें कश्मीर की जनता से राय लेना, उनसे मशवरा करना बहुत ज़रूरी है। ये जो प्रोसेसेस हैं वो साथ साथ चलने चाहिए, ये एक दूसरे के ये ऑल्टरनेटिव्स नहीं हैं और ये ऐसा नहीं सोचना चाहिए। तीसरी बात मैं सोचता हूँ कि अभी जो हम कॉन्फिडेंस बिल्डिंग की बात कर रहे हैं और इमरान खान साहब के तजवीज़ को एक कॉन्फिडेंस बिल्डिंग का मेजर मानते हैं, मैं सोचता हूँ कि मौजूदा हालत में हिंदुस्तान और पाकिस्तान के बीच में इससे एक MFN ट्रीटमेंट करना, एक दूसरों के साथ बिना भेदभाव का व्यापार तजारत करना और इसके भेदभाव के बाद और दूसरे मुल्कों से अच्छी बड़े तरीके मतलब कि मोस्ट फेवरेबल नहीं बल्कि प्रेफर्ड रूप में व्यापार करना, इससे बढ़ के कोई कॉन्फिडेंस बिल्डिंग दोनों देशों के बीच में हो नहीं सकती है
जी।
इससे सामान का आना जाना होगा, सामान जो है सो इंडस्ट्री से जुड़े हुए हैं, इंडस्ट्री लोगों के एम्प्लॉयमेंट से जुड़ा हुआ है, लोगों का एम्प्लॉयमेंट उनके बहबूदी के साथ जुड़ा हुआ है, उनकी बहबूदी जो है जो दोनों देशों के बीच में तनाव और लड़ाई की संभावनाओं के साथ जुड़ा हुआ है। तो मेरा ख्याल यह है कि ये रास्ते हैं, हमें इस रास्ते पर चलना चाहिए।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा दुबे साहब आपकी खिदमत में। ग़ुलाम अकबर साहब, मैं आपसे यहाँ पर ये पूछना चाहूँगा कि ज़ाहिर है कि 60-65 साल का अरसा गुजर चुका है, मुजफ़्फ़राबाद के कश्मीर वाले हों या श्रीनगर के कश्मीर वाले हों, ज़ाहिर है कि 3-4 नस्लें गुजर चुकी हैं, तो क्या दोनों मुल्कों की क़्यादत को इस तरफ नहीं सोचना चाहिए कि हम बातचीत करते रहें, मसाइल को चाहे जिस फोरम पर उठाते रहें, इस इलाके के अवाम को खुशहाल ज़िंदगी का मौका गुजारने दें, यानी खुशहाल ज़िंदगी गुजारने का मौका फराहम करें। ज़ाहिर है कि एक नस्ल, दो नस्ल, तीन नस्ल, चार नस्ल गुजर चुकी हैं, दोनों मुल्कों के दरमियान तनाज़ा है, इन खित्ते के अवाम ने, इन इलाकों के अवाम की इसमें बेचारों की क्या गलती है कि वो दीगर पाकिस्तान के जो दीगर इलाके हैं या हिंदुस्तान के जो दीगर इलाके हैं वहाँ के जो बाशिंदे हैं उनकी तरह खुशहाल ज़िंदगी ना गुजारें।
आपने बहुत अच्छी बात की है, उसूली तौर पर तो ऐसा ही होना चाहिए, लेकिन इसके रास्ते में जो रुकावट है, जो सबसे बड़ी है, वो एक हकीकत है जो मेरे ख्याल में एक आम आदमी को, एक कॉमन मैन के सामने भी सवाल रखा जाए तो उसका एक ही जवाब होगा कि भारत को कश्मीर, जो जिसे वो अपना अटूट अंग समझता है, उस पर अपनी हाकमियत या अपनी अमलदारी बरकरार रखने के लिए, जहाँ की आबादी 10-11 मिलियन लोग हैं या 12 मिलियन होंगे, वहाँ उसे 9 लाख फ़ौज रखनी पड़ रही है। ये 9 लाख फ़ौज कब रखी जाती है कि ये कोई, देखिए ये मसला बहुत गंभीर है, इसे सिर्फ ये कह देना कि डिप्लोमेसी जो है ना उसकी एक हद होती है, डिप्लोमेसी से बुनियादी हकायक नहीं तब्दील हो जाते। अगर डिप्लोमेसी से आप किसी सांप को हम कत्ल नहीं कर सकते, मार नहीं सकते, अगर वो आप पर हमलावर होने का फैसला, आपको कोई रास्ता तलाश करना, मैं ये नहीं कह रहा कि किसी को, मैं अपने आप को या भारत को सांप कह रहा हूँ, सांप वो दुश्मनी है जो हमने, जिसकी समझ लिए कि हमने बोई है और वो हम बोते चले जा रहे हैं, क्योंकि ये मसला जब तक मौजूद, ये आतिशफशां है। इससे मैंने पहले भी जो आपने जो सवाल पूछा तो मैंने ये जवाब दिया था कि हमारे दरमियान जंग नहीं हो सकती, हमारे दरमियान तबाही ज़रूर आ सकती है, हम एक सिलेक्टेड, एक दूसरे पर नुकसान पहुंचाने के, यानी म्यूचुअली अशोर्ड डिस्ट्रक्शन के प्रिंसिपल के तहत हम वो तो कर सकते हैं, लेकिन हमारे दरमियान जंग इसलिए नहीं हो सकती कि हम दोनों के पास इतनी ताकत है कि हम दोनों एक दूसरे का वजूद ख़त्म कर सकते हैं। अब ये एक सेन ऑप्शन नहीं है, तो भारत को, मैं ये देखना, पाकिस्तान के पास ऑप्शंस क्या है, अगर इस मसले पर कोई संजीवी है तो ये बायलेटरली यह मसला हल नहीं होना, ये मैं बिल्कुल पूरे दावे से कह सकता हूँ कि बायलेटरली ये मसला हल नहीं होगा, ये मसला दुनिया पड़ेगी बीच में, फिर उसके मेरिट्स को जांचेगी और दोनों का केस सुनेगी, तो जो फैसला दुनिया करेगी ना वही काबिल कबूल होगा, मेरे ख्याल में पाकिस्तान को काबिल कबूल होगा और इंडिया को भी होना चाहिए। अभी मेरे कश्मीरी भाई ने एक बात कही थी, आप बायलेटरलिज्म की बात तो करते हैं, आप कश्मीरी को कैसे भूल सकते हैं जिनके मुस्तकबिल का ये मसला है, तो बायलेटरलिज्म तो यहीं ख़त्म हो जाता है। अगर आप कश्मीरियों को एक अलग एंटिटी मानते हैं तो ये सिर्फ नई दिल्ली और इस्लामाबाद के दरमियान मसला नहीं है, हम कोई भी प्रपोज़ल पेश करते रहें उससे कोई फ़र्क नहीं पड़ेगा, जब तक कि ये इशू जो है ना, ये एक इंसानी इशू है, ये मल्टीलेटरल इशू है और इससे पूरी दुनिया को दिलचस्पी होनी चाहिए, क्योंकि दुनिया के लिए ये अच्छी बात नहीं है कि वो एक ऐसे आतिशफशां क्रेटर पर बैठी रहे जो किसी वक्त भी शोला जो है ना, पागल तो किसी वक्त भी पैदा हो सकते हैं ना। हिटलर ने वो जंग जो है उसका लड़ने का कोई इरादा नहीं था, जो उसके बाद इकदाम की वजह से बिल्कुल नागुजीर हो गई। हिटलर तो नहीं चाहता था कि एक ऐसी जंग लड़े जिसमें उसे 5 बड़े ज़्यादा बड़ी ताकतवर फौजों के साथ मुकाबला करना पड़े, लेकिन वो फिर नागुजीर हो गई। हमें भी यही डर रहता है कि हमेशा सरदार मोहन सिंह जो हैं वो एक शरीफ आदमी हैं, मैं बिल्कुल पूरे यकीन के साथ कहते हैं वो जंग कभी नहीं चाहेंगे, लेकिन कोई भी किसी स्टेज पे भी भारत में कोई भी आदमी, अब एक साहब आ रहे हैं जो इस वक्त इनके चांसेस बहुत ब्राइट हैं, कि वो कम से कम जो रेटरिक उनकी देखकर एक झुरझुर सी आती है कि ये क्या चाहते हैं, क्या इनका ख्याल है कि इस दौर में पाकिस्तान के वजूद को ख़त्म किया जा सकता है किसी भी ऐसे तरीके से, कि जो जिससे वो एक शामनिज्म जो है, हिंदू शामनिज्म, हिंदुत्वा जिसे कह लीजिए, उसको सेटिस्फाई किया जा सके। तो ये बड़ा मुश्किल मामला है। ये इन बातों से, आसान बातों से, इस आसान हल कोई नहीं। आसान हल एक ही है कि पाकिस्तान भी तरक्की करे। भारत तो कर ही रहा है, हम उसके बराबर जब खड़े होंगे तो फिर कहेंगे आओ जी अब हम बैठ के अब ये मसला हल करें। एक कमज़ोर कौम जो है वो भीख तो मांग सकती है लेकिन वो इंसाफ नहीं ले सकती।
बहुत शुक्रिया आपका। नईम अहमद साहब, एक वक्त ऐसा था कि जब नवाज शरीफ साहब 90 के अशरे के आखिरी दिनों में वज़ीर आज़म थे और वाजपेयी साहब भारतीय जनता पार्टी जो हिंदुस्तान की है उसकी तरफ से हिंदुस्तान के वज़ीर आज़म थे और बस के ज़रिए लाहौर आए थे और लाहौर डिक्लेरेशन भी हुआ, एलानिया भी हुआ और ये हो रहा था कि शायद मसले कश्मीर बहुत जल्द हल हो जाए। एक बार फिर जो है वज़ीर आज़म पाकिस्तान इस वक्त नवाज शरीफ हैं, आइंदा हिंदुस्तान में कौन सी हुकूमत बनती, ज़ाहिर है इसके बारे में अभी हम कुछ नहीं कर सकते लेकिन कम से कम इधर नवाज शरीफ साहब हैं और उन्होंने अभी कल जो है वो इस्लामाबाद में हिंदुस्तान के हाई कमिश्नर से मुलाकात में ये बात कही कि हमारी पहली तरजीह तमाम तर जो मुतनाज़ा मसाइल हिंदुस्तान के साथ उसको हल करना है। तो क्या तवक्को की जा रही है खुद कश्मीर के हलकों में?
देखिए, बुनियादी तौर पर हम चाहते हैं कि पाकिस्तान में एक स्टेबल गवर्नमेंट हो। हम हिंदुस्तान में एक स्टेबल गवर्नमेंट चाहते हैं लेकिन आई रेस्पेक्ट जो मुचकिन दुबे साहब हैं, खुद भी फॉरेन सेक्रेटरी रहे हैं, हमें उन्होंने किस तरीके से मामला को आगे चलाया। लेकिन एक बात मैं कहना चाहूंगा, ये जो टॉकिंग फॉर सेक ऑफ टॉकिंग और डायलॉग सेक ऑफ डायलॉग है, इसका खात्मा होना चाहिए। नाउ इंडिया एंड पाकिस्तान हैज टू डिसाइड, इन दोनों मुल्कों को अब एक मकसद, रिजल्ट ओरिएंटेड और टाइम बाउंड के लिए आगे आना होगा। दे हैव टू फेस द रियलिटी ऑन ग्राउंड। रियलिटी ऑन ग्राउंड ये है कि हिंदुस्तान और पाकिस्तान के दरमियान जो बेसिक बोन ऑफ कंटेंशन है वो कश्मीर है। और जैसे इन्होंने भी कुछ कॉन्फिडेंस बिल्डिंग मेजर्स की बात की, उन्होंने कहा तजारत जारी रहनी चाहिए दोनों मुल्कों के दरमियान, हम उसके खिलाफ नहीं है लेकिन हम चाहते हैं कि सबसे बड़ा जो कॉन्फिडेंस बिल्डिंग मेजर होगा वो डिमिलिटराइजेशन ऑन बोथ साइड्स ऑफ लाइन ऑफ कंट्रोल होना चाहिए। आर इस इंडियन एडमिनिस्ट्रेट कश्मीर, पाकिस्तानी एडमिनिस्ट्रेट कश्मीर में डिमिलिटराइजेशन होनी चाहिए और साथ ही जो काले कवानीन हैं उनका खात्मा होना चाहिए। और जो कैदू में, जेल खानों में रियासत जम्मू कश्मीर और हिंदुस्तान की बाकियों में पिछले बाबू से हमारे मासूम इनोसेंट कश्मीरीज हैं, उनको गैर मशरी तो रहा किया जाना चाहिए। तो एक कॉन्फिडेंस बिल्डअप होगी रियासत जम्मू कश्मीर में, एक ग्राउंड तैयार होगा, एक कंड्यूसिव एटमोसफियर तैयार होगा फॉर डायलॉग। और हिंदुस्तान और पाकिस्तान के जो डिप्लोमेट्स हैं, जो सियासतदान हैं, उनको बिटर रियलिटी को एक्सेप्ट करना होगा कि बुनियादी तनाजा जो है वो रियासत जम्मू कश्मीर का है। जब तक रियासत जम्मू कश्मीर हल नहीं किया जाता तब तक हिंदुस्तान और पाकिस्तान के दरमियान ना अमन कायम होगा न तब बरसगीर में अमन कायम होगा। वेयर कश्मीर स्टैंड्स ऑन एन वोल्केनो, इट डजंट नीड ए गन और ए ग्रेनेड, इट कैन इरप्ट एनी टाइम। तो हम चाहते हैं, क्योंकि वेयर द बेसिक सफरर, अगर जंगें इन दोनों के दरमियान होती हैं, आर पार गोलाबारी होती है, तो दोनों साइड से रियासत जम्मू कश्मीर के अवाम जो है उनको ब्रंट लेना पड़ता है। इसीलिए हम चाहते हैं कि अब हिंदुस्तान और पाकिस्तान में जो सहने लोग बैठे हैं, सेंसिबल लोग बैठे हैं, जिनको अपने अवाम की दर्द है, उनको चाहिए कि वो हालात का, सही हालात का तजिया करें और जिन को टच करें। और साथ ही जैसे हिंदुस्तान अब शर्माता है थर्ड पार्टी इंटरवेंशन से, जब दो मुल्कों के दरमियान 66 बरसों में आर पार इनमें आपस में बैलेट डायलॉग किया, वो कायम नहीं रहे, एग्रीमेंट कायम नहीं रहे, व्हाई नाउ दे आर शाइंग 21st सेंचुरी थर्ड पार्टी इंटरवेंशन से? हम कह सकते हैं जो इन्हीं के यूनाइटेड नेशन से साथ या उनके बगैर जो इन दोनों ममालिक के दोस्त ममालिक हैं, इनको उनसे तताव लेना चाहिए, उनसे मदद लेनी चाहिए और ये जो मसला है, दीरीना मसला है, इसको हल किया जाना चाहिए। और मसला जो है वो वाजपेयी जी ने भी तब कहा कि ये एक इंसानी मसला है, इन कश्मीर ह्यूमैनिटी इज बीइंग मैसेकर्ड, इंसानी अकदार जो है, इंसानियत जो है, ये कश्मीर में हर रोज करबला है, हर शाम शामे गरीबा है, हर रोज लोग, हर घर मातम कदा है, हर दिन लोग कटे जा रहे हैं, चाहे वो लैंड माइनिंग से हो जो इन दोनों ममालिक ने ये जो लाइन ऑफ कंट्रोल के आर पार माइंस बिछाई हैं, हजारों की तादाद में, सैकड़ों की तादाद में लोग मरे हैं, हजारों की तादाद में लोग जो हैं उनकी टांगे जो है वो कट गई हैं, दे हैव बीन एम्पुटेटेड उनकी लेग्स और बाकी चीजें। हम कब तक, आप इस कब तक हम वो रेटरिक को लेके चलेंगे, कब तक अब हम वो इसको अपनी वो अपनी बालादस्ती को कायम रखेंगे। रियासत जम्मू कश्मीर के आवाम जो है हम अमन चाहते हैं, बट अमन हम कब्रिस्तान का अमन नहीं चाहते हैं
कि
हम कहते हैं रियासत जम्मू कश्मीर के साथ जो हिंदुस्तान के नेताओं ने वादे किए हैं, अकवान आलम ने जो वादे किए हैं, उनका ईफा होना चाहिए।
बहुत बहुत शुक्रिया आपका नईम अहमद खान साहब जी, बहुत बहुत शुक्रिया। नाज़रीन, आपने हमारे तीनों मौजूद मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। हमारा दिल तो चाहता था कि मज़ीद गुफ्तगू, लेकिन वक्त अब इजाज़त नहीं देता और दामन वक्त में गुंजाइश नहीं। आपने सुना कि हिंदुस्तान के आवाम भी और ख़ुद पाकिस्तान के आवाम भी और कश्मीर के आवाम, कश्मीर के बाशिंदे, जो खित्ता दोनों मुल्कों के आवाम के दरमियान या हुकूमतों के दरमियान दूरी का बाइस बना है, सारे लोग अमन चाहते हैं, अमन चाहते हैं, खुशहाली चाहते हैं। अब जाहिर है कि ये तो दोनों मुल्कों के आवाम को, वहाँ की क़्यादत को, वहाँ के आमायदीन को और वहाँ के अकाबरीन को ये सोचना होगा कि जब सब अमन चाहते हैं तो अमन की ख्वाहिश को अमली जामा कैसे पहनाया जाए। जाहिर है कि जैसा कि गुलाम अकबर साहब ने भी कहा, मुचकुन दुबे साहब ने भी कहा और नईम अहमद ख़ान साहब ने भी कहा कि जंग किसी मसले का हल नहीं है और इन दोनों मुल्कों में जंग होगी भी नहीं। तो जब ये बात तय हो चुकी कि जंग होगी नहीं, तो अमन को अमली जामा पहनाने के लिए बहरहाल आवाम को भी, कायदीन को भी और अकाबरीन को भी आगे आना होगा। अगले प्रोग्राम तक के लिए मुझे अली बासिज़ी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।